नमस्कार, म सीता। अबको आधा घण्टा हामी तपाईँसँगै रहनेछौँ। रेडियो कार्यक्रम जनतासँग लेग्बिसी नगरपालिकाको अर्को लहरमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम लेग्बिसी नगरपालिका सुर्खेतको सहयोगमा पिपल्स एक्सेस नेपालले उत्पादन गरेको हो। रेडियो कार्यक्रम जनतासँग लेग्बिसी नगरपालिकालाई तपाईँ प्रदेश एफएम 105 MHz र प्रदेश एफएमकै अनलाइन संस्करण pradeshfm.com हरेक हप्ताको मङ्गलबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म, जागरण एफएम 90.8 MHz र जागरण एफएमकै अनलाइन संस्करण onlinejagaran.com हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो भेरीगङ्गा एफएम 91.4 MHz र भेरीगङ्गा एफएमकै अनलाइन संस्करण radiobheriganga.com.np हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म फरक फरक समयमा सुन्न सक्नुहुन्छ। साथै रेडियो कार्यक्रम जनतासँग लेग्बिसी नगरपालिकालाई nepaldarshan.com पनि तपाईँले चाहेको समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी लेग्बिसी नगरपालिकाको स्थानीय विकास, सेवा प्रभाव र सुशासनका विषयमा कुराकानी गर्ने गर्दछौँ। कार्यक्रमको आजको अङ्कमा भूमि सम्बन्धी समस्या समाधानका लागि लेग्बिसी नगरपालिकाका सरकारवाला, जनप्रतिनिधि र भूमि समस्या समाधान आयोग सुर्खेतका पदाधिकारीहरूबीच भएको छलफल कार्यक्रमको केही अंश प्रस्तुत गर्नेछौँ। भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी लगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्वयिक वितरण र दिगो व्यवस्थापन जरुरी छ। भूमि नागरिकको खाना, आवास र स्वतन्त्रता जस्ता मौलिक अधिकार प्राप्त गर्न सुनिश्चितताको आधार हो। भूतहका नागरिकलाई लोकतन्त्रको अनुभूति गराउनुका साथै देशको समग्र आर्थिक तथा सामाजिक उन्नतिका लागि पनि लामो समयदेखिको भूमि सम्बन्धी समस्या निरूपण हुन आवश्यक छ। भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने मुक्त कमैया, कमलरी हरुवा, चरुवा, हलिया, भूमिहीन सुकुम्बासी पहिचान गरी बसोबासका लागि घर घरेडी तथा जीविकोपार्जनका लागि कृषि योग्य जमिन वा रोजगारीको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सँगै उनीहरूलाई पुनर्स्थापना गर्नुपर्ने भूमिको दिगो उपयोग र कृषि योग्य भूमिमा किसानको अधिकार सुनिश्चित गर्ने समेत संविधानको भावनालाई मूर्त रूप दिन उपलब्ध जमिनको यथोचित व्यवस्था आवश्यक छ। भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमि सम्बन्धी ऐन 2021 दफा 52 ख उपदफा 6 बमोजिम नेपाल सरकारबाट भूमि सम्बन्धी समस्या समाधान आयोग गठन भएको हो। यस आयोगको समयावधि 3 वर्ष रहेको छ। कार्यक्रममा पहिला भूमि सम्बन्धी समस्या समाधान आयोग इकाइ कार्यालय लेग्बिसीका संयोजक नारायण दत्त तिवारीले कार्यालयले अहिले के कस्तो कामहरू गर्दै आएको छ र लगत सङ्कलनका लागि के कस्ता समस्याहरू रहेका छन् भन्ने विषयमा संक्षिप्त जानकारी दिनुभएको छ।
हामीलाई भूमि सम्बन्धी जुन लगत सङ्कलनका क्रियाकलाप हुन् त्यसलाई केही सहजीकरण गर्नको लागि, थप दृष्टि पोषण दिनको लागि हामीलाई एक दिने अभिमुखीकरण तालिम दिनुभयो। हामीले उहाँहरूबाट धेरै कुरा बुझ्ने अवसर प्राप्त गर्यौँ। त्यसपछि लगत्तै हामीले प्रत्येक ओडामा कार्यपालिकाले निर्णय गरेर प्रत्येक ओडामा तत्कालै कार्य गर्नुपर्ने भएको हुँदा अब यो लगत सङ्कलनलाई अलि तीव्रता दिनपर्छ। आयोगले तोकेको सूचनाको अवधिमा हामीले लगत सङ्कलन कार्यलाई टुङ्ग्याउनुपर्छ भनेर कार्यपालिकाबाट निर्णय गरेर प्रत्येक ओडामा 1-10 ओडामा ओडा सहजीकरण समिति, त्यसपछि प्रत्येक ओडा कार्यालयमा कार्यरत कर्मचारी र थप लेग्बिसी नगरपालिकाबाट थप जनशक्ति व्यवस्थापन गरेर एकैपटक प्रत्येक ओडामा लगत सङ्कलनका क्रियाकलापहरू अगाडि बढायौँ। र हामीले अहिले लगत सङ्कलनको गर्दा अहिले हालसम्म हामीले 13 गतेसम्म 35 दिने म्याद थियो, तर पनि हामीले 25 गतेदेखि त्यो लगत सङ्कलनको कार्य गरेको हुँदा हामीले सबै ओडामा टाइममा लगत सङ्कलनलाई टुङ्ग्याउन नसकेको हुँदा अगाडि ब्याकडेट राखेर भए पनि यो एकपटक अवसरको रूपमा आएको छ। भूमिको स्वामित्व प्राप्त गर्ने एवं नागरिकको अधिकार त्यसलाई सुनिश्चित गर्नुपर्छ भनेर हामीले ब्याकडेट राखेर भए पनि अहिले फाटाफुट्टा रूपमा त्यो लगत सङ्कलन क्रियाकलाप गरेका छौँ। अहिलेसम्म लेग्बिसी नगरपालिकामा अव्यवस्थिततर्फ 4,279 हामीले लगत सङ्कलन गरिसकेका छौँ। भूमिहीन, दलित र सुकुम्बासीको हकमा 458 फर्म प्रत्येक 1-10 दिएका छौँ। तर यो मोटामोटी रूपमा यो सुकुम्बासी धेरै छन् भनेर हामीले जुन अनुमान गरेका थियौँ, तर हामीलाई त्यो अप्सनको रूपमा अव्यवस्थित फर्म भर्न दिएको भएर पनि होला, त्यो जुन हामीले मोटामोटी आकलन गरेका थियौँ त्योभन्दा अलिक कमै अवस्थामा रहेछ। किनभने यो भूमि त्यो कार्यविधिमै भूमिहीन दलित र भूमि सुकुम्बासीलाई कार्यविधि अनुसार एउटा मापदण्डमा रहेर जग्गा उपलब्ध गराउने भएको हुँदा त्यो जग्गा वास्तविक रूपमा उहाँहरूले अलिक बढी कमत गरेको हुँदा अव्यवस्थित बसोबासीमा फर्म लगाउन योग्य भएको हुँदा त्यो भएर पनि होला। लेकबेसी नगरपालिकाले यो बिचको टाइममा स्थानीय तहबाट गर्नुपर्ने समझदारी अनुसार थुप्रै कार्यहरू जुन गर्नुपर्ने महत्त्वपूर्णहरू कार्य गरिएको छ र विशेष त हामीले ओडामा लगत सङ्कलन क्रियाकलापलाई पनि राम्रो प्रभावकारी गराउनको लागि सहजीकरण समिति गठन, ओडा सहजीकरण समिति गठन, एकदेखि दससम्मका प्रत्येक ओडाहरूमा एकैपटक लगत सङ्कलनको क्रियाकलापलाई अगाडि बढायौँ। त्यसपछि इकाइ संयोजकको रूपमा कार्यपालिकाबाट त्यसको चयन भयो। लगत सङ्कलनलाई व्यवस्थित बनाउनको लागि हाम्रो स्थानीय एफएम सबै ओडाहरूमा पत्राचार गरेर सार्वजनिक रूपमा सबै सूचना निकालेर हामीले त्यो सबैलाई खबर गरेर कार्य गरेका छौँ र सहजीकरण समितिले तत्कालै अहिले हामीले विभिन्न मितिमा चारवटा सहजीकरण यो हाम्रो लेकबेसी नगरपालिकाको सहजीकरण समितिको बैठक बसिसकेको छ। अब हामीले लगत सङ्कलन त गरेका छौँ, अब लगत सङ्कलनलाई अब कसरी अगाडि बढाउने भन्ने कुरामा हामी अलि अन्यल भएको अवस्था छ। यो लगतलाई व्यवस्थित गर्नको लागि प्रत्येक अब ओडामा कसरी सार्वजनिक सूचना निकाल्ने, त्यसपछि नगरपालिकामा कसरी सार्वजनिक सूचना निकाल्ने, त्यसपछि त्यो आयोगलाई कसरी हस्तान्तरण गर्ने विषयमा हामी अलिकति आज हाम्रो आयोगका जिल्ला कार्य समितिका अध्यक्षज्यू र विज्ञ सदस्यको रूपमा यहाँ आउनु भएको छ, थप प्रश्न पार्न म यसै मञ्चबाट अनुरोध पनि गर्दछु। र अब यो कार्यविधिको अनुसूची सात क र अब हामीले गर्नुपर्ने क्रियाकलाप भनेको अनुसूची सात क र ख बमोजिम ओडा स्तरीय प्रतिवेदन तयार गर्नको लागि सम्बन्धित ओडाले सार्वजनिक गर्नुपर्छ र त्यो प्रतिवेदनमा सार्वजनिक गर्दा कुनै निवेदकले आफूले पेस गरेको निवेदनमा केही बेहोरा फरक भएमा सच्याउनको लागि माग गर्नुपर्नेछ र त्यो साथ दिने सूचना भनेको दाबी विरोधको पनि हुनसक्छ। दाबी विरोधको कसैले प्रयोग गरेको जग्गा अर्को व्यक्तिले त्यहाँ लगत सङ्कलन गरिदियो भने त्यही समयमा गएर दाबी विरोध गर्छ र त्यहाँबाट भएका सबै क्रियाकलापहरू केही विवादरहित भएपछि नगरपालिकामा पेस हुन्छ। नगरपालिकामा पनि 15 दिने सूचना निकाल्नु पर्ने हुन्छ। 15 दिने सूचनाभित्र पनि कसैले दाबी विरोध नगरेको खण्डमा बल्ल 1-10 होल 1-10 बढानुक्रम अनुसार त्यसलाई प्रमाणीकरण गरेर निर्णय गरेर कार्यपालिकाको बैठकबाट निर्णय गरेर त्यसको लिस्ट तयार गरेर त्यो कार्यविधि अनुसार दिएको एउटा फर्मेट हुन्छ, त्यो फर्मेट अनुसार हामीले आयोगलाई हस्तान्तरण गर्नुपर्छ। र दोस्रो त्यो भनेको पहिलो फेज आउटको क्रियाकलाप भयो। त्यसपछि हामीले लगत्तै प्रत्येक यो भूमि सम्बन्धी लगत सङ्कलन गरेका छौँ अव्यवस्थित बसोबासीको र भूमिहीन सुकुम्बासी र दलितको, त्यसलाई हामीले कम्प्युटर प्रविष्ट गर्नुपर्ने हुन्छ। कम्प्युटर प्रविष्ट त्यसको सफ्टवेयरको व्यवस्था आयोगले उपलब्ध गराउने भन्ने जुन कार्यविधि समझदारी पत्रमा उल्लेख छ। हामीलाई अहिले कस्तो भएको छ भनेपछि ओडामा लगत सङ्कलनका क्रियाकलापहरू भइसकेका छन् र हामीले निकट भविष्यमा नै कार्यपालिकाबाट अथवा नगरपालिकाबाट थप जनशक्ति, यो फेरि अलि टेक्निकल खालका प्राविधिक जनशक्ति आवश्यक पर्ने भएको हुँदा डाटा प्रविष्ट गर्नको लागि, तथ्याङ्क प्रविष्ट गर्नको लागि त्यो अभिलेखलाई कम्प्युटरमा इन्ट्री गरेर भोलि सफ्टवेयरबाट नै भोलि व्यक्तिको जग्गाको राजस्व सबै क्राइटेरिया त्यसमा हुने भएको हुँदाखेरि त्यसलाई हाल्नको लागि सफ्टवेयरमा हाल्नको लागि तथ्याङ्क प्रविष्टिकर्ता अलि कम्प्युटर जानेको अलि विज्ञको रूपमा 3-4 हामीले हायर गर्नुपर्ने अवस्था छ र तुरुन्तै जग्गाको नाप नक्सा गर्नको लागि आवश्यक सङ्ख्यामा कार्यविधिले दिए अनुसार एउटा दरबन्दी तेरिज जस्तो आवश्यक पर्ने जनशक्ति जस्तो 2000 8 2000 6000 16 जनशक्ति हामीलाई आवश्यक पर्छ, 8 हामीलाई आवश्यक पर्छ। त्यो अनुसार सर्वेक्षक र तथ्याङ्क प्रविष्टिकर्ता हामीले हायर गर्नुपर्ने अवस्था छ, यसलाई तुरुन्त अगाडि बढाउनु पर्ने अवस्था छ। हामीले गर्नुपर्ने महत्त्वपूर्ण काम भनेको कामलाई द्रुत रूपमा अगाडि बढाउने, अगाडि बढाउनको लागि जनशक्ति व्यवस्थापन गर्ने, त्यस जनशक्ति व्यवस्थापन गरिसकेपछि लगत हो त्यसलाई प्रविष्ट गर्ने र सर्वेक्षकले जग्गाको नाप नक्सा गर्नको लागि आयोगबाट पनि सर्वेक्षक वा अमिन हामीलाई उपलब्ध गराउनुहुन्छ। त्यसपछि केही थप कुराहरूमा ओडा सहजीकरण समितिलाई निर्देशन दिने।
लेकबेसी नगरपालिकामा नगरपालिकाको भूमि समस्या समाधानका लागि नगरपालिकाले गरेको कामका बारेमा नगर उपप्रमुख शान्ति कुमारी छन्त्यालको भनाई यस्तो रहेको छ।
हाम्रो यो लेग्बेसी नगरपालिका भूगोलको हिसाबले पनि धेरै ठाउँमा जानका लागि यातायातको सुविधा पनि नभएको, त्यसै गरी हाम्रो यस नगरपालिका सबैभन्दा पछाडि यो सङ्घर्षबाट उत्पन्न भएको नगरपालिका पनि हो। त्यस कारणले हामी पुराना नगरपालिकाले जस्तो अलि भटाभट काम गर्न नसकिरहेको अवस्था पनि छ, यहाँहरूलाई पनि यो कुरा थाहा भएकै छ। र यसलाई त्यति हुँदाहुँदै पनि हामी विभिन्न समस्याहरू हुँदाहुँदै पनि यसलाई छिटो छरितो रूपमा अगाडि बढाउनका लागि जुन हाम्रो यो नगर स्तरीय सहजीकरण समिति छ त्यसमा हाम्रो मेर्चाको अध्यक्षतामा हाम्रा राजनीति दलका प्रतिनिधिज्यूहरू पनि हुनुहुन्छ, सबैको सक्रियता सहभागिता रहिरहेको छ। यस कामलाई कार्यक्रममा सबैजना सक्रियता साथ सहभागी हुनुभएको छ। यहाँहरू सम्पूर्णलाई लेग्बेसी नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत गर्दै मेरो स्वागत मन्तव्य यहाँ गर्छु। धन्यवाद।
कार्यालयले गरेका कामहरू तथा चुनौतीहरूका बारेमा इकाइ संयोजक नारायण दत्त तिवारीको कुरापछि अब भने कार्यक्रमका सहभागीहरूले के कस्ता समस्या तथा सवालहरू उठान गर्नुभयो त यो पनि सुनौ है त।
यो 7 दिने सूचना जारी गर्नु पूर्व मलाई के लाग्छ भन्दाखेरि कसले एउटै जग्गामा 3-4 जनाले भरेको अवस्था छ, तिनीहरू एकले अर्काले कसले भरे भन्ने कुरा पनि थाहा छैन अहिले, अनि सूचना जारी गर्दाखेरि कसले कहाँ भरिया छ भन्ने कुरा पनि थाहा पाउने स्थिति छैन। त्यो त्यति बेला मात्रै थाहा लाग्नेछ जति बेला हाम्रो चाहिने तपाईँको अमिन त्यो फिल्डमा पुग्छ, त्यो बेला मात्रै यहाँनिर मैले हालेको यहाँ मेरो छ भनेर चाहिँ त्यति बेला मात्रै थाहा लाग्ने अवस्था छ। त्यस कारण त्यसलाई चाहिँ पछाडि गरेर अब त्यो अमिन पठाइसकेपछि करेक्सन गर्ने
यो हामी एउटा कुरामा सबैभन्दा यो भूमिहीन र सुकुम्बासीको भूमिहीन दलित भूमिहीन र सुकुम्बासीको यही परिभाषामै हामी एकदम अलमल परेको कुरा छ। अब कसैले मानौ मेरो बुवाको नाममा जग्गा छ अनि बुवाले सबै बेचेर खाइसक्नु भयो त्यसलाई भने हो अथवा 3 पुस्ते खुलाएको यो कुरामा प्रश्न पार्नु पऱ्यो एउटा, त्यसले एकदम अप्ठ्यारो पारेको छ हामीलाई। एउटा यो अधुरो कार्य भन्ने जो पहिला अव्यवस्थितमा जो भएको थियो त्यसरी नै फारम भर्दै गएको भए राम्रो हुन्थ्यो बुझाइ, त्यसरी अलि सजिलो भए जस्तो भएको थियो। फेरि अब यो अधुरो कार्य भन्ने आयो, मान्छे नेपाल छ काठमाडौँ छ कहाँ छ कहिलेका जग्गा कति वर्ष अगाडि अरूले घर हाल्न बसेका छन् त्यसले मेरो जग्गा भनेर आउने भयो एउटा समस्या, त्यसले गर्दाखेरि एकदम हामीलाई अप्ठ्यारो पारेको महसुस भएको छ। अर्को यो जस्तै बादी जातिहरू जनता आवासबाट घर पाएर बसिसकेका छन् त्यहाँ कार्यविधिमा लाग्छ मलाई तिनलाई फेरि सुकुमासी भन्न नमिल्ने भन्ने जस्तो लाग्छ, तिनीहरू जग्गामै बस्छन् तिनको नाममा जग्गा छैन फेरि तर घर प्राप्त गरिसकेका छन्, अब यो कसरी समाधान त्यसलाई के गरी गर्ने हामी सुकुमासी भन्न भरिदिने कि अव्यवस्थित भन्न भरिदिने कि यो एउटा चाहिँ त्यही हो।
कार्यपालिकाको सदस्य मैले अधुरा कामको विषयवस्तु ल्याएँ, अधुरा कामको जान्ने अधुरो काम कहाँनिर रोकिएको छ भने कुनै व्यक्तिको नाममा लालपुर्जा देखेको छ उसले श्रेष्ठता कायम गरेका छ गरेको छैन, उसले फेरि श्रेष्ठता कायम नगरिकनै ऊ बिक्री गरिसकेका छ, बिक्री गरेर दोस्रो व्यक्तिले किनिसकेका छ, दोस्रो व्यक्तिले किन्ने क्रममा उसले भर्या छ होइन, अव्यवस्थित जग्गा को फारम भर्या छ। दोस्रो सूचना के आइदियो अधुरा कामको आइदियो, फेरि अधुरा काम पूर्ण स्थापना गर्दाखेरि के भयो भने जुन व्यक्तिको नाममा अस्थायी पूर्जा आएको छ त्यही व्यक्तिले आएर फेरि अर्को दोस्रो फारम भरेको छ, त्यो फारमको विषयवस्तुलाई मैले जान्न चाहेँ।
लेग्बेसी नगरपालिका वार्ड नम्बर 6
हामीले पूर्जाको लागि हामीले त्यो रोकथाम गऱ्यौँ र अहिलेसम्म अब हामीले पूर्जा पाउने अवस्था पनि छैन र उहाँले पनि आएर फेरि औदाबी गर्न पाउने अवस्था पनि छैन र हामी 7-8 घरको चाहिँ यो समस्या
एकजनाले जग्गा बेच्यो, जग्गा बेचेपछि अर्कोलाई बेचेको छ त्यहाँ लिगलिग छ ऐलानी छ त्यो दुइटैले भरेका छन् एउटा समस्या त्यो छ। अर्को कुरा खोलाका नदीहरूमा बसेका छन् त्यो नदीमा बसेकालाई ओडामा त छैन त्यस्तो जमिन कहाँ दिने हो त्यो सुकुम्बासीलाई सुकुम्बासी कुरालाई यिनी समस्याहरू छ यसलाई कसरी गर्ने भन्ने कुराहरू। हजुर हाम्रो यो लेग्बेसी नगरपालिका 1 मात्र झन् के भइदियो भनेपछि पहिला भेरी बाबा राइसिङले नदीकाटले काट्यो त्यसमा पनि समस्या भयो अहिले पनि समस्या छ, अहिले यसलाई छिटोभन्दा छिटो कसरी जनतालाई जमिन दिने हो भन्ने कुराहरू व्यवस्था।
हामीलाई लागेको कुरा के हो भन्दाखेरि लेग्बेसी नगरपालिकाभित्र भोलि पनि सार्वजनिक केही कामहरू गर्नुपर्ने सार्वजनिक निर्माणहरू गर्नुपर्ने कुरामा यसभन्दा अगाडि केन्द्रबाट विज्ञ आउँदा हामीले क्वेसन पनि सोध्यौँ जीवनज्योति माविमा अहिले एउटा किता छ नाममा छैन उसको हकभोगमा छ के हुन्छ भन्दा हामीले आयोगले विद्यालयलाई दिन मिल्दैन भन्ने खालको कुरा उहाँले गर्नुभयो र अहिले विज्ञबाट फेरि हाम्रो गरङ्गा सरले भन्दै गर्दा त्यस्तो छ भने वडाले बनाएर सरकारी जमिन छुट्याउन सकिन्छ भन्ने खालको कुरा भएपछि मलाई चाहिँ अहिले अलिकति त्यसले मलाई अलिक सन्तुष्टि पनि दियो र मैले यहाँ सम्पूर्ण वडा अध्यक्षज्यूहरूले आग्रह के गर्न चाहेँ भन्दा भोलिको दिनमा स्वास्थ्य चौकी होला, वडा लेभलमा वडा कार्यालयदेखि लेखबेसी नगरपालिकाभित्रै पनि हामीले सल्लाह गरेर भोलि यहाँ क्याम्पस निर्माण गर्नु छ, धेरै कुराहरू छन्। त्यसको लागि अब जग्गा सरकारी नै भए पनि अहिलेको अवस्थामा खाली जमिन छुट्याउन मिल्ने के हो यसबारेमा राजनीतिक दलकै लेभलमा र वडामा सर्वदलीय लेभलमा अलिकति छलफल अगाडि बढाएर त्यो खालको जग्गा चाहिँ प्राप्ति गर्नुपर्छ जस्तो मलाई लाग्छ, मैले यो सुझावको रूपमै राखेँ। र अर्को कुरा के हो भन्दाखेरि अहिलेसम्म वडाबाट काम भएको छ, वडामा लगभग सबै साथीहरूले सकेसम्म सर्वदलीय सर्वपक्षीय त्यही नभए पनि नागरिक समाजबाट जुन वडामा समिति गठन गर्नुपर्ने हो त्यसमा साथीहरू राखेर तथ्याङ्क सङ्कलन भएको छ, तर जे हकदाबी गरेर फारम भर्नु भएको छ त्यो सरासर लिदिने काम मात्रै भएको छ जस्तो लाग्छ। मलाई जग्गा कुन दिन मिल्ने या नमिल्ने त्यो क्राइटेरिया बनाउने कुरामा नदी उकास कति हो, खोलाको तिर के हो भन्ने कुराले केही समस्यामा त हामी भोलि पस्छौँ। त्यो मैले अहिले अलिअलि आभास पाएको छु, किन भन्दा हाम्रा जग्गा छुटेका अहिला नि लिगडिग सबैका हकभोगका जग्गा त्यस्तै ठाउँमा पनि धेरै जग्गा छन् र यसलाई अब त्यो के हो त्यसको मापदण्ड के हो भन्ने कुरा अहिलेसम्मको कुनै कुरामा आएन कि कतिको लेभलसम्मलाई हामीले अब नदी किनार मान्ने, भोलि अहिले जग्गा पास गर्दै भोलि खोलाले बगायो भनेर फेरि क्षतिपूर्ति र त्यसलाई तारजाली तटबन्ध गर्न पर्ने खालको अवस्थामा हामी नफस्न पर्ने र गाली पनि कम खान पर्ने गरी केही खालको मापदण्ड त्यो नगरपालिका आफैले भन्दा पनि केन्द्रबाट आयोगले नै केसम्म हो त भन्ने एउटा गाइडलाइन दिएन भने हामीले चाहिँ सकेसम्म त्यो क्राइटेरिया बनाउने कुरामा जनताबाट च्याप्पिनै पर्ने स्थितिमा पुग्छौँ जस्तो मलाई लाग्छ। भोलि जसुकै होला जग्गा तिमीहरूले किन नदिने भन्ने खालको आवाज चाहिँ यहाँ उठ्छ, त्यस्ता जग्गा लगभग मेरै वरिपरि पनि छन् लेखबेसी। अब यो भूगोलकै हिसाबले पनि नदी हामीसँग यहीँ छ, खोला हामीसँग यहीँ छ, पहाडका टाकुरा पनि हामीसँगै छन्, त्यो भएको कारणले त्यो समस्यामा हामी पर्न सकिन्छ। र यसको स्पष्ट मापदण्ड के हो अहिलेसम्मको बसाइमा आयोगबाट कहीँ कतैबाट पनि खोलाबाट यति मिटर पर भन्दा जान नमिल्ने अथवा के नमिल्ने भन्ने कुरा छ। जे विवरण भरेर जनताको लेभलबाट आयो यहाँको उहाँको नभनिकन मेरो जग्गा छ अनुमानित यति छ भनेको भरमा फारम आछ र जग्गा दिन मिल्ने र नमिल्ने खालको यो क्राइटेरिया हो, यो निर्धारण गर्ने विधि के हुन् त्यो कुरामा चाहिँ मैले आयोगको सरहरूसँग जिज्ञासा राखेँ। यो जुन पूर्जा छ त्यो पुर्याउनु पर्ने यसले दोहोरै कुरा छ, कतिपय अहिलेसम्म भूमिहीन अवस्थामै बस्नु भएको छ भने कतिपय राज्यको जग्गा व्यक्तिले हकभोग हामी गरिरहेछौँ, राज्यले पाउनुपर्ने करबाट पनि राज्य वञ्चित भइरहेछ। जोसँग जग्गा छ लिगडिग सबैका छन् ऐलानी सबैले भोगचलन गर्नुभएको छ त्यसबाट राज्य पनि वञ्चित भइरहेको, कि यो जग्गा राज्यकै हो भन्न पर्ने होला होइन भने उनीहरूलाई दिएर भोलि राज्यले करको दायरामा ल्याउने कुरा उपयुक्त हुन्छ र सकेसम्म छिटोभन्दा छिटो यो समस्या समाधान भइदियो भने तपाईँ हाम्रो पनि एकदम यसले कल्याणै गर्छ भन्ने मलाई लाग्छ।
कार्यक्रमका सहभागीहरूले उठान गरेको समस्या तथा सवालहरूका विषयमा जानकारी दिँदै हुनुहुन्छ भूमि समस्या सम्बन्धी आयोग सुर्खेतका विज्ञ सदस्य डम्बर बहादुर गरमजा।
अर्को यो भूमिहीन दलित भूमिहीन सुकुम्बासीहरू विदेशमा जानुभएको छ भन्ने आयो, विदेशमा गएको छ यसलाई के गर्ने भन्ने छ होइन, यसको सन्दर्भमा यिनीहरू नागरिकता बनेको छैन भने यिनको फारम भर्न पाइँदैन, नेपाली नागरिकता हुनैपर्छ, तर तिनको जग्गा यहाँ चाहिँ कहीँ भोगचलन गरेर बसिरहेको छ भने नगरपालिकाले एउटा लगत सङ्कलन गरेर राखिदिन सक्छ, भोलि सरकारले निर्णय गर्ला या नगर्ला गरेछ भने त्यो पाउन सक्छ होइन, यो विषय चाहिँ अहिले यसै भन्न सकिँदैन, तर फारम भर्न पाइन्न र तर उसको चाहिँ विदेशमा हुनुहुन्छ तर उसको आफन्त मान्छेहरू चाहिँ यहाँ हुनुहुन्छ, जग्गा पनि छ भने ती मान्छेहरूको सन्दर्भमा चाहिँ एक कपी यस्तै फारम हुन्छ, एउटा फारम भूमिहीन दलित भूमिहीन रातो र सेतो फारम हुन्छ, एउटा फारमको सिरियल नम्बर वडाले चाहिँ छुट्टै दिएर उसको आफन्तलाई दिएर उसको आफन्तले चाहिँ बाहिर विदेशमा इमेल मार्फत चाहिँ उसलाई चाहिँ उता पठाएर उसले फारम भरेर उसले साइन गरेर सबै प्रक्रिया पुरा गरिदियो भने त्यसको चाहिँ फारम लिने व्यवस्था छ, त्यो व्यवस्था पनि हुन्छ। अर्को यही सँगसँगै अब अर्को कुरा के छ भन्दाखेरि सार्वजनिक जग्गाको कुरा आएको छ, अघि अर्को यहाँ दुईवटा कुरा आयो, यो सार्वजनिक जग्गाको सन्दर्भमा चाहिँ भन्ने छ व्यक्तिलाई मात्रै दिने, मणिसरले व्यक्तिलाई मात्रै हो भन्नुहुन्थ्यो तर त्यस्तो व्यक्तिलाई मात्रै होइन, सार्वजनिक जग्गा भनेको सहकारीलाई पाउँदैन होइन, कुनै क्लबलाई पाउँदैन, निजी क्षेत्रबाट चाहिँ भएको हुँदैन, तर सरकारी कार्यालय जस्तो यो नगरपालिका भयो, वडापालिका भयो, विद्यालय छ होइन, स्वास्थ्य चौकी छ, प्रहरी चौकी छ भने कार्यपालिकाको निर्णयले यो ठाउँमा चाहिँ जग्गा खाली छ है खाली छ भनेर त्यसलाई चाहिँ यकिन गराएर उसले चाहिँ कार्यपालिकाको निर्णय गरिदियो भने आयोगको टोली आएर त्यसलाई चाहिँ नापजाँच गर्छ र उसको चाहिँ पूर्जा नेपाल सरकार नाममा बन्छ, सम्बन्धित कार्यालयको त्यो फिल्ड बुकको त्यो बिरुवामा चाहिँ उसको नाम लेखिन्छ र उसले भोगचलन गर्न पाउँछ, यो व्यवस्था छ। कुन कुन क्षेत्र चाहिँ अब यो कसरी थाहा पाउने त भन्ने छ होइन, एक्ज्याक्ट नापेको छैन हो, त्यही भएर यो थाहा पाउनकै लागि चाहिँ यो आयोगले अहिले चाहिँ वडा तह भनेको सबैभन्दा नजिकको घर दैलोको सरकार, त्यो घर दैलोको सरकारले थाहा हुन्छ नि यो मान्छे खोलाको ढिकमा छ कि छैन, प्राकृतिक प्रकोप आउने ठाउँमा छ कि छैन, अनि त्यस पछाडि यो मठ मन्दिर धार्मिक सांस्कृतिक क्षेत्रमा पर्छ कि पर्दैन, यो प्राकृतिक प्रकोप आउने ठाउँ हो कि होइन, नदी खोला अनि नहर किनारा जोखिमयुक्त स्थानमा बसोबास गरेको छ कि नै, अनि राष्ट्रिय निकुञ्जमा संरक्षित क्षेत्रको जग्गा हाल रुख बिरुवाले ढाकिएको वनको जग्गा सडक सीमा क्षेत्रभित्र जग्गा छ कि छैन भन्ने कुरा, त्यसले त्यो तलकै वडाको त्यहाँ सहजीकरण समिति पनि बनाइएको छ, त्यहाँ वडाको अध्यक्ष हुनुहुन्छ, कार्यपालिक सदस्यहरू वडा सदस्यहरू हुनुहुन्छ, त्यहाँका राजनीति दल छ, त्यहाँका गण्यमान्य समाजका मान्छेहरू हुनुहुन्छ भने त्यो अविश्वास लाग्छ भने उसले त पहिलो कुरो त स्वयं घोषणा गर्छ उसले चाहिँ मेरो यो ठाउँमा छैन है भनेर, उसले त्यहाँ फारम भर्दा नै यो ठाउँमा मेरो जग्गा छैन पर्दैन म चाहिँ ठिक ठाउँमै छु भनेर चाहिँ उसले चाहिँ घोषणा गर्छ, लेप्चे लगाउँछ, उसले चाहिँ साइन गर्छ, सबै कुरा गरे हुन्छ होइन, तर पनि त्यति हुँदाहुँदै पनि अलिक आफूलाई डाउट लाग्छ भने त्यो वडाको सहजीकरण समितिको बैठकले चाहिँ यो होइन है भन्ने निर्णय गर्न सक्छ, वडा अध्यक्षले सिफारिस गर्दाखेरि भोलि चाहिँ त्यो छुट्याउन सक्छ, यो कुरा छ होइन, यो कुराभित्र चाहिँ पाउँदैन, योभित्र पाउँदैन भरेको छ भने पनि फारम भर्न पाइन्छ, तर फारम भरे पनि यो क्षेत्रभित्र पर्ने रहेछ भने त्यो क्षेत्रकोमा चाहिँ जग्गा पाइँदैन है, जङ्गल क्षेत्रको के छ भन्दाखेरि जङ्गल क्षेत्र जन्मिएको तापनि तर जङ्गल क्षेत्रभित्र उसले 10 वर्षदेखि आवाद कमत गर्दै आएको छ भने त्यसलाई पनि दिने कुरा छ।
उहाँहरूको कुरा पश्चात अब भने सुनौ भूमि सम्बन्धी समस्या समाधान आयोग सुर्खेतका अध्यक्ष ऐन बहादुर चन्दको कुरा।
वास्तवमा यो समस्यालाई समाधान गर्ने गाँठो फुकाउने दिशातिर सरकारको लक्ष्य र त्यो अनुसारको आफ्नो कार्ययोजना बनाएको, अब अलिअलि आयोगको बारेमा पनि केही प्रश्नहरू उठ्ने गरेका, यो विगतका घटनाक्रमले जसका आयोग विगतका आयोगहरू कुनै कानुनी वैधता प्राप्त नगरिकन राजनैतिक हिसाबले अगाडि बढाउने आयोगहरू बने, योभन्दा अगाडि यो आयोगलाई भूमि सुधार ऐन 2021 8 संशोधन गरेर ऐन बनाएर कानुन बनाएर पास गरेर मात्रै यो गठन कार्यादेश अगाडि बढाएको छ। अब यसमा हिजोका आयोगको प्रकृति र आजको आयोगको प्रकृतिमा भिन्नताहरू, काम गर्ने तरिकाहरूमा भिन्नताहरू, हिजो जिल्ला कार्यालय हुन्थ्यो, जिल्ला कार्यालयमा निवेदन लिने हुन्थ्यो, ती निवेदनहरूको चाङ, ती निवेदनहरू फार्म भर्नका निमित्त शान्ति सुरक्षा गर्नुपर्ने त्यस्तो अवस्था थियो, र अहिले के आधार बनायो त भन्नुहुन्छ भने यो कामलाई व्यवस्थापन गर्न, यो कामलाई जिम्मेवारीको हिसाबले लैजान, यो कामलाई निष्कर्षमै पुर्याउनका निमित्त तलको स्थानीय तहलाई एउटा आधार बनायो, आज त्यसका आधारबाट कामलाई थालनी गरेको, त्यो अभियान अन्तर्गत तपाईँहरूले तथ्याङ्क सङ्कलन गर्ने काम करिब करिब एकाध बाहेक सम्पन्न गर्नुभएको छ, केही जटिलताहरू छन् तपाईँले उठाएका विषयहरू अघि पनि भन्नुभयो, छलफल गर्यौँ। भूमि सम्बन्धी कुरा के रहेछ भन्नुहुन्छ भने यो एकै प्रकारको हुँदैन, जस्तो तपाईँका एक खाले समस्याहरू हुनसक्छ, अर्को ठाउँमा फरक खालको हुनसक्छ, अर्को क्षेत्रमा फरक खालको हुनसक्छ, तर वास्तवमा हामी यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ, अहिले अलिकति केही अलि दीर्घकालीन टाइपका कुराहरूको पनि अपेक्षा गरेको छ, र यसको मकसद के छ त भन्दाखेरि जस्तो यहाँ आवास भनेर छुट्याउने, अब कृषि भनेर छुट्याउने, र कृषिमा भोलि चाहिँ अरू केही प्रयोजन गराउन मिल्ने कि नमिल्ने भने, मतलब अलिकति हामी देशको लागि अलिकति नयाँ मोडेलबाट नयाँ परिस्थितिको कुरा अपेक्षा गरेका छ, भोलि आवासको रूपमा व्यवस्थापन गर्ने, कृषिको निमित्त व्यवस्थापन गर्ने भनेर दिन खोजिरहेको छ, छान्ने के हो त स्वयं व्यक्तिले, अहिले समस्या चाहिँ आवासको छ भने पहिलो कुरा त आवास दिनु पर्छ, आवास त्यसपछि उसले अहिले चाहिँ के हो त भन्दाखेरि कृषि, अब कृषिलाई पनि त्यही हिजोको ढङ्गबाट होइन, अब कृषिलाई उत्पादनमा जोडेर अलि नयाँ परिस्थिति अनुसार कृषि क्षेत्रलाई पनि लैजान खोजेको छ, यी सबै व्यवस्थापन चाहिँ दीर्घकालीन रूपले नेपाललाई अलि समृद्धिको दिशातिर नयाँ सोचका साथ अगाडि बढाउनु पर्छ भन्ने अलिकति नयाँ मोडेल नयाँ परिस्थितिमा जान खोजेको देखिन्छ। अब हामी अहिले यो कामलाई व्यवस्थापन गर्नका निमित्त अब तपाईँहरू अब कति तल स्थानीय तहहरू जति छिटो छरितो ढङ्गले यहाँहरूले आफ्नो कामलाई सम्पादन गर्नुहुन्छ त्यत्तिकै छिटो छरितो चाहिँ नि पीडितले के पाउनेछ त भन्दाखेरि पूर्जा पाउनेछ, यहाँबाट जति छिटो गर्नुहुन्छ, अब हाम्रो त अहिले आयोगले धेरै ठाउँमा सर्वेक्षक पठाइसकेका छ, वीरेन्द्रनगरमा पठायो, लेकबेसी पठाएको छ, चिङ्गार पठाएको छ, गुर्बाकोट पठाएको छ, अमिन पनि पठाउँछ, अब केही हप्ता दिनभित्र अमिनहरू पनि आउँछ, हामी आयोगले मात्रै यो समस्या समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा छैन, अब यहाँ नगरपालिका आफैले मात्रै यो कुरा चाहिँ गर्न सकिन्छ भन्ने निष्कर्षमा होइन होला, अब वडा आफैले मात्रै गर्न सकिन्छ भने, तर वास्तवमा हामी यसलाई सही निष्कर्षमा पुर्याउने, साँच्चै वास्तवमा चाहिँ गाँठो फुकाउने, वास्तवमा चाहिँ त्यो कुरालाई निष्कर्षमा पुर्याउने सबैले चाहिँ हामीले बोध गर्न सक्यौँ भने हामी सबैले त्यसको जिम्मेवारीलाई आत्मसात गर्न सक्यौँ भने समस्यालाई फुकाउन सकिन्छ है। आज चाहिँ को मान्छे सुकुम्बासी छ, को मान्छे चाहिँ भूमिहीन छ, को मान्छे चाहिँ ऐलानीमा बसिया छ, को मान्छे चाहिँ लिगडी खोला खाल्सीमा बसिया छ, कुन मान्छे चाहिँ कहाँ बसिया छ भन्ने कुराको तथ्य तलको सरकारको भावनाले हामी पनि एउटा क्षेत्रभित्र रहेर कानुनको दायराभित्र रहेर हामी पनि के हो त भन्दाखेरि सरकारको नीति निर्देशनलाई आत्मसात गरेर जनतालाई जग्गाको मालिक बनाउने कुरामा अलिक सृजनशीलता गरौँ। रुढमा होइन, रुढमा सोचियो भने हुँदैन, हामी जडतामा सोच्यौँ भने हुँदैन, तर सृजनशीलतामा विभिन्न विकल्पहरू ल मान्नुहोस् कसैको चाहिँ बा छैन, आमा छैन, नाबालक छ भनेपछि के गर्ने भन्ने पनि समस्या होला। तर वडा अध्यक्षजीहरूले संरक्षक भएर पनि भरिदिन सकिन्छ नि, विकल्प त छन् नि, विकल्प त निकाल्नु पऱ्यो नि। अब जटिलतै आएको त अवसरबाट वञ्चित भइगयो हुने सम्भावना छ, कोही छैन, टुरो छ त गर्नुहुन्छ क्या भन्दाखेरि त्यसले राज्यले एउटा हामी जनप्रतिनिधिहरूले त्यसको चाहिँ के हो त भन्दाखेरि संरक्षक भएर भरिदिन पनि सकिन्छ नि। समस्या साँच्चै के हो त भन्दाखेरि गाँठो नै कि गाँठो फुकाउनेतिर चाहिँ हामीले गर्न सकिन्छ राम्रो काम गर्न निमित्त, वास्तवमा गर्ने कुराको निमित्त। तर यसभित्र फेरि के हो त भन्दाखेरि गलत मनसायबाट गलत इन्टेन्सनबाट आएका मान्छेहरूको चाहिँ संरक्षण गर्न सकिँदैन। त्यस कारण यो कुरामा चाहिँ जिम्मेवार त को बन्नु पर्यो त भन्दाखेरि स्थानीय तह बन्नु, स्थानीय तह पनि मेयर साहबको पनि आफ्नो ठाउँमा होला, तर तपाईँको मेयर साहबले सबै ठाउँ ध्यान दिन सक्नुहुन्छ कि हुँदैन। तर वडा अध्यक्ष वडा सदस्यहरू त अत्यन्त चाहिँ दिनदैनिक जोडिनु भएको हुन्छ नि, त्यस कारणले अलिकति यसलाई जिम्मेवारी बोधका साथ यो काममा चाहिँ लाग्न सक्यो भने वास्तवमा समस्या समाधान गर्न सकिन्छ भन्ने कुरामा चाहिँ म त विश्वस्त छु। अब यो समस्यालाई मैले अब भन्न खोजेको विषय के भन्दाखेरि अब हामी सबैको साझा विषय, राजनीतिक कर्मीहरूको पनि साझा विषय, सामाजिक क्षेत्रमा काम गर्ने कर्मीहरूको पनि साझा विषय, र हामी सबैले निर्वाचितहरूको त झन् दायित्व नै भयो, काँधमा चाहिँ त्यो यो गरौँला भनेरै कसम खाएको झन् बोकेकै छौँ, अरू त थिएनै त्यो तपाईँलाई बाटो बनाउने काम, खानेपानी बनाउने काम, सिँचाइ गर्ने काम, स्कुल बनाउने काम, होइन मान्छे रोजगारीलाई बेरोजगारलाई रोजगारका सिर्जनाहरू गर्ने, कृषिमा आधुनिकरण गर्ने, यो काम त थिँदै त थिँदै थियो। तर आजसम्म वर्षौँदेखि जकडिएको समस्या आज यत्रो लामो समय हुँदाखेरि यो 21औं शताब्दीमा आइसक्दाखेरि पनि नागरिक आज मान्छे चाहिँ जमिनबाट वञ्चित हुनुपर्ने अवस्था छ। यो अवस्थालाई अगाडि बढाउने जे अवसर प्राप्त भएको छ यो पनि एउटा अवसरको रूपमा छ, तपाईँहरू भाग्यमानी अवसरको रूपमा हुनुहुन्छ भन्ने कुरा, तर अवसरका साथसाथै चुनौती पनि छ तपाईँको अगाडि। यो चुनौतीलाई अवसरमा लिने कुरा पनि तपाईँले गर्नुभयो भने वास्तवमा तपाईँलाई जनताले बाई भनौँ न एकदमै तपाईँको चाहिँ वाइवाई गर्नेवाला छ। लाल पूर्जा प्राप्त गर्दाखेरि कल्याणको एउटा ठाउँको मान्छेले प्राप्त गरेर यो वडाका वडा जनप्रतिनिधिहरूलाई सराप्दैन त, दशरथपुरको एउटा वडाका चाहिँ ले सराप्दैन त। त्यस कारणले यो कुरा चाहिँ अत्यन्त गम्भीरतापूर्वक लिन सक्यौँ भने, यो कुरालाई अत्यन्त गरौँको विषयले चाहिँ लिन सक्यौँ भने वास्तवमा तपाईँहरूलाई भोलि चुनाव जित्न कुनै समस्या छैन।
स्थानीय विकास र सुशासनलाई प्रवर्धन गर्दै स्थानीय सरकार र जनतालाई एक अर्काप्रति उत्तरदायी बनाउनका लागि पिपल्स एक्सेस नेपालले उत्पादन गरेको रेडियो कार्यक्रम जनतासँग लेगवेशी नगरपालिका। आजको कार्यक्रमको विषयवस्तु यति नै, आगामी अङ्कमा अन्य विषयवस्तुका साथ हामी फेरि उपस्थित हुने नै छौँ। पिपल्स एक्सेस नेपालले उत्पादन गरेको रेडियो कार्यक्रम जनतासँग लेगवेशी नगरपालिकालाई तपाईँ प्रदेश एफएम 105 MHz र प्रदेश एफएमकै अनलाइन संस्करण pradeshfm.com हरेक हप्ताको मङ्गलबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म, जागरण एफएम 90.8 MHz र जागरण एफएमकै अनलाइन संस्करण onlinejagaran.com हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म, र रेडियो भेरीगङ्गा एफएम 91.4 MHz र भेरीगङ्गा एफएमकै अनलाइन संस्करण रेडियो भेरीगङ्गा .com.np हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म फरक फरक समयमा सुन्न सक्नुहुन्छ। साथै रेडियो कार्यक्रम जनतासँग लेगवेशी नगरपालिकालाई नेपाल दर्शन.com पनि तपाईँले चाहेको समयमा सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम जनतासँग लेगवेशी नगरपालिका कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नुहोला। लेगवेशी नगरपालिकाभित्रका जुनसुकै स्थानमा कुनै पनि कार्यक्रम भएको छ भने हामीलाई टिपाउन सक्नुहुन्छ। सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो ठेगाना हो पिपल्स एक्सेस नेपालको कार्यालय वीरेन्द्रनगर 6 सुर्खेत, फोन नम्बर 98580-61-123। साथै लेगवेशी नगरपालिकाको कार्यालयमा पनि तपाईँले सल्लाह सुझाव तथा प्रतिक्रिया दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट कार्यक्रम उत्पादन टिमका सम्पूर्ण सहकर्मी सँगसँगै म प्रस्तोता सीता आचार्य पनि बिदा हुन्छु। नमस्कार।